यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल र चीन बीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। 25 मुक्त कमैया दिवस मनाइँदै सबै मुक्त कमैयाको पुनर्स्थापना अझै हुन बाँकी। दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण 4 मृत्यु र काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतंकवादी घोषणा। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ। उहाँले सम्बन्धलाई अझ अगाडि बढ़ाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने प्रश्न गर्नुभयो। नेपाल र चीन बीच कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा आज काठमाण्डुमा आयोजित नेपाल चीन सांस्कृतिक शिखर सम्मेलन 2025 सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरू भएको कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेश काजी श्रेष्ठ र वीरेन्द्र राज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान पत्र दिनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा काठमाडौँ चक्रपथ कलंकी महाराजगंज सड़क खण्ड विस्तारको प्रगतिका सम्बन्धमा आज छलफल भएको छ। समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त सड़क खण्ड विस्तारको डीपीआर तयार भई काम अघि बढ़ेको जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको जानकारी गराउँदै मन्त्री दाहालले सड़क स्तर उन्नति गर्दा निर्माण गर्न सकिने मात्रै भत्काउने नीति लिएको बताउनुभयो। सरकारले विकासमा अवरोध नहुने गरी नयाँ कानून तर्जुमा गर्न लागेको पनि मन्त्री दाहालले बैठकमा जानकारी गराउनुभयो। बैठकमा मन्त्रालयका सचिव केशव कुमार शर्माले यो वर्ष मात्रै समयमै निर्माण सम्पन्न गर्न नसक्ने 120 ठेक्का सम्झौता तोडेको पनि बताउनुभयो। बैठकमा सांसदहरू गोकर्ण विष्ट, प्रकाश ज्वाला, ठाकुर गैरे, सीता गुरूङ, माधव सापकोटा लगायतले चक्रपथमा हुने धूलो तथा हिलोलाई व्यवस्थित गर्न खाल्डा खुल्टी पूर्नुपर्ने, चक्रपथको सड़क विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभयो। समितिको बैठकले काठमाडौँ उपत्यकाको सड़क विस्तार गुणस्तरीय बनाई समयमै सम्पन्न गर्न र देशैभरका 2 जिल्ला जोड़ने सड़क तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक 2081 संशोधन प्रस्तावबारे संशोधनकर्ताहरूसँग छलफल भएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले हवाई सुरक्षामा प्राथमिकता दिनुपर्ने, अवैध हवाई कारोबार तथा सुन तस्करी रोक्न कड़ा नीति अवलम्बन गर्नुपर्ने, यात्रु मैत्री सेवा, डिजिटल प्रणाली विकास र आधुनिक उड़ान प्रणाली विकास गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो। समिति सदस्यहरूले हेलीप्याडको मापदण्ड परिमार्जन गर्नुपर्ने, एयर ट्राफिक व्यवस्थापनमा नियम कड़ाईले पालना गर्नुपर्ने र वातावरण मैत्री हवाई सेवाको प्रवर्धनका लागि कार्बन उत्सर्जन घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभएको थियो। कोदो नेपालको पुरानो रैथाने बाली र खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भए तापनि आधुनिक जीवनशैली र आहार विहारमा आएको परिवर्तनका कारण कोदोजन्य बालीको उत्पादन तथा उपभोग घट्दै गइरहेको छ। तर पछिल्लो समय पाल्पाका किसान भने रैथाने बाली कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन्। मन्त्री परिषदको असार 23 गते बसेको बैठकले साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय समेत गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो खेतीलाई बढ़ावा दिन थालेपछि कोदो खेतीप्रति किसानको आकर्षण बढ़न थालेको छ। रैनादेवी छहरा 8 सत्यवतीकी कविता खनालले अहिले अन्य बाली भन्दा कोदो खेतीमा रमाउनु भएको छ। विगतमा कोदो नरोप्ने यहाँका किसानले गाउँपालिकाले रैथाने बाली प्रवर्धन कार्यक्रम ल्याएपछि भने कोदो लगाउन थालेका हुन्।
कोदो खेतीबाट हामीले प्रत्येक घरबाट आमदानी गरेका छौँ र एक घर प्रति 2 मुरी 3 मुरी
पछिल्ला दिनहरूमा कोदोको माग बढ़िरहेको छ। किसानलाई पालिकाले प्रोत्साहन दिँदा कोदो खेती बढ़दै गएको छ भने फर्यासी प्रयोजनका लागि कोदो लगाउँदै आउनु भएकी रैनादेवी छहरा 2 समाधिकी मुना दर्जी व्यावसायिक रूपमै कोदो खेती गर्न थाल्नु भएको छ।
पहिला कोदो खेती गर्न छोडिसकेका थियो, अहिले हाम्रो रैनादेवी भित्र कोदो खेती प्रत्येक घर गरिरहनु भएको छ। अहिले बजारमा बस्नेहरूले एकदम कोदो माग गर्नु भएको छ।
बजारमा कोदोको माग बढ़िरहेकोले पालिका क्षेत्रका धेरै किसानले पाखो बारीमा खुदो लगाएर राम्रो कमाई गर्न थालेका छन्। रैथाने बाली संरक्षणका लागि स्थानीय तहले समेत काम थालेसँगै बाँचो जमिनमा पनि किसानहरूले कोदो रोप्न थालेका छन्। कोदो तथा रैथाने बालीलाई पालिकाले सहयोग गरेको कोदो खेती गर्नु भएकी बल्डिङ गढीकी अम्बिका खड्काले बताउनु भयो।
कोदो स्वास्थ्यको लागि पनि खान ठिक हुने, बजेटहरू पनि यो खेती गरे भने दिने गरेको छ, त्यसैले किसानहरू कोदो प्रति आकर्षित भएका छन्।
कोदोबाट विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएपछि यसको माग पनि उच्च भएको छ। पछिल्लो समय शहर बजारका ठूल्ठूला होटलका भान्सामा कोदोका परिकार पाइन थालेका छन्। किसानलाई रैथाने बालीमा जोड्ने कार्यक्रम ल्याएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुखमागत भट्टराईले बताउनु भयो।
कोदो, फापर, अदुवा, बेसार लगायतका चिजहरू अलिकति विस्थापित हुन गएकोले यसलाई फेरि उजागर गर्नको लागि कोदो खेती लगायतका खेतीहरूको बारेमा कृषकहरू बहुत उत्साहित भएर उहाँहरूको माग बढेको छ, त्यही अनुसार हामी सम्बोधन गर्ने पक्षमा छौँ।
कोदो जन्ने बालीहरूको महत्व बारे प्रचार गरी उत्पादक र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरकारवालाहरूलाई प्रेरित गर्न आवश्यक छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकमको 4G। भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G। आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 3 सिमरुतु बजार नजिकै जीप दुर्घटना हुँदा 7 घाइते भएका छन्। आज बिहान त्रिवेणी गाउँपालिका 1 रुगाघाटबाट मुस्टिकोटको खलंगातर्फ जाँदै गरेको लु 1J4112 नम्बरको जीप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ भने जीपमा रहेका 10 मध्ये अन्य 3 भने सकुशल छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनु भएको छ। हिजोदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत यस्तो कुरा बताउनु भएको हो। साउन 1 लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक 17,300 बढ़ाएर रू 19,550 बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, श्रमिकलाई एकमुठी भरोसा महत्वपूर्ण हुनेछ। आज पच्चीसौं मुक्त कमैया दिवस। तत्कालीन सरकारले 2057 साल साउन 2 कमैया मुक्तिको घोषणा गरेको थियो। त्यसै बेलादेखि यो दिनलाई कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा बसोबास गर्ने मुक्त कमैयाहरूले मुक्ति दिवसका रूपमा मनाउँदै आएका छन्। यद्यपि कमैया मुक्ति घोषणाको 25 बिते पनि कैलालीमा अझै पनि सबै मुक्त कमैया परिवारको पुनर्स्थापना कार्य पूरा भएको छैन। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कैलालीमा अझै मुक्त कमैया परिवारको पुनर्स्थापन कार्य बाँकी रहेको छ। सरकारी तथा गैर सरकारी तथ्याङ्क अनुसार कैलालीमा जग्गा सट्टा भर्न परिचय पत्र नभएका छुटपुट र जग्गा नपाएका मुक्त कमैया परिवारको संख्या 953 रहेको देखिन्छ। आफूहरूको पुनर्स्थापन नहुँदा जीविकोपार्जनको समस्या भएको मुक्त कमैयाहरूको भनाइ छ।
सरकारले जग्गा खोजिदिनु पर्यो, रोजगार गरिदिनु पर्यो। हामीलाई त अझैसम्म परिचय पत्रको पनि व्यवस्था भएको छैन,
पढ्नलाई चाहिँ एकदम समस्या छ।
पुनर्स्थापन गर्न बाँकी मुक्त कमैया परिवारको उचित व्यवस्थापन गरी जीविकोपार्जनको समस्यामा रहेका उनीहरूको लागि रोजगारीको सृजना गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। तत्कालीन मुक्त कमैया स्थलगत अध्ययन समितिका सदस्य हरि श्रीपाईली,
मुक्ति त गरियो तर उनीहरूको चाहिँ जीविकोपार्जनको ठूलो समस्याहरू छ। विभिन्न प्रकारका तालिमहरू सरकारले प्रदान गर्न जरुरी छ, विशेष त उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्न जरुरी छ।
कमैया मुक्ति घोषणाको दशक बिते पनि मुक्त कमैया परिवारको पुनर्स्थापन कार्य अझै भएको छैन। मुक्त कमैया परिवारलाई बसेकै ठाउँमा भए पनि व्यवस्थापन गर्न आवश्यक रहेको मुक्त कमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशल्या चौधरी बताउनुहुन्छ।
नेपाल सरकारकै जग्गामा बसेको छौँ, त्यही ठाउँमा बरु हामीलाई दामा सही हिसाबले दिए हामी त्यही नै सेटल भइहाल्छौँ भन्ने चाहिँ सबैको माथै त्यही छ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
वीरबहादुर थापा मुक्त कमैया परिवारको पुनर्स्थापन एवं जीविकोपार्जनका लागि भनेर प्रदेश सरकारले 6 करोड बजेट विनियोजन गरेको बताउनुहुन्छ।
मुक्त कमैयाहरूका पुनर्स्थापनाका लागि यस वर्ष पनि उहाँहरूलाई एउटा पुनर्स्थापना र अर्को जीविकोपार्जन गर्ने गरी गर्नेका केही वर्गका लागि मात्र भन्दा पनि 6 करोड भन्दा बढी बजेट हामीले जीविकोपार्जनको सेक्टरमा पनि छुटाएका छौँ र पुनर्स्थापनाको सेक्टर पनि छुटाएका छौँ। यसरी उहाँहरूलाई कर्मशः व्यवस्थित गर्दै उहाँहरूलाई पुनर्स्थापना गर्ने काममा सुदूरपश्चिम प्रदेश सरकार जिम्मेवार भएर अगाडि बढिरहेको
छ। सरकारी तथ्याङ्क अनुसार कैलालीमा परिचय पत्र पाएका 8,910 मुक्त कमिया परिवार मध्ये हालसम्म 8,530 परिवारको पुनर्स्थापन कार्य पूरा भएको छ। जगत साउद, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढी।
मुक्त कमैया दिवस कैलालीमा यो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। आज अन्तर्राष्ट्रिय नेल्सन मण्डेला दिवस। स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् 2009 संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो। मानवताको सेवा गर्नुभएको समर्पण, द्वन्द समाधान, मानव अधिकारको रक्षा, मेलमिलाप, लैंगिक समानता र बाल बालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मण्डेलाले जीवनभर संघर्ष गर्नुभएको थियो। यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जारी गर्नुभएको सन्देशमा नेल्सन मण्डेलाको असाधारण जीवनले कसरी उत्पीड़न, संघर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रूपान्तरण गर्न सक्छ भन्ने देखाएको बताउनु भएको छ। गत अप्रेलमा भएको काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाले आतंकवादी घोषणा गरेको छ। उक्त आतंकवादी आक्रमणले भारत र पाकिस्तान बीच दशकौंको नराम्रो द्वन्द सृजना गरेको थियो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले द रेजिस्टेन्ट फ्रन्ट टीआरएफलाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसंघद्वारा नामित आतंकवादी समूह लश्कर ए तैयबा एलईटीको फ्रन्ट र प्रोक्सीका रूपमा व्याख्या गर्नुभएको छ। विभाजित काश्मीरको भारत प्रशासित क्षेत्रको पर्यटक केन्द्र पहलगाममा बन्दुकधारीहरूले लगभग सबै हिन्दू सहित 26 जनाको गोलीहानी हत्या गरेका थिए। र दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। मृतक 4 मध्ये 2 जना 80 वर्षभन्दा माथिका पुरूष रहेको अधिकारीहरूले जनाएका छन्। अचानक परेको ठूलो पानीका कारण 1300 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सेओसन शहरमा शताब्दीको ठूलो पानी परेको बीबीसीले जनाएको छ। दक्षिण कोरिया सरकारले प्रभावित क्षेत्रमा आपतकाल घोषणा गरेर उद्धारको कार्य तीव्र गतिमा गरिरहेको छ। मौसमविदहरूले वर्षा जारी रहने हुँदा अझै बाढ़ी पहिरो आउन सक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेका छन्। अब मौसम। हाल देशभर मनसुनी हावाको प्रभाव रहेको र मनसुनको न्यूनचापी रेखा सरदर स्थानको आसपास रहेकोले आज दिउँसो देशभर धेरै जसो ठाउँमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाड़ी भूभागका केही स्थानमा गड्याङ, गुडुङ र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने तथा एक दुई स्थानमा अत्यधिक पानी पर्ने सम्भावना छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। 25 मुक्त कमैया दिवस मनाइँदै सबै मुक्त कमैयाको पुनर्स्थापना अझै हुन बाँकी। दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण 4 जनाको मृत्यु र काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतंकवादी घोषणा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।